السلام علیکم، یہ پارٹ 15 ہے، کتاب کمانڈو 4۔ یہ کتاب نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ پیش کر کرتب آڈیو لائبریری، آواز پرویز احمد خان، مصنف منیر احمد راشد۔ دیگر معلومات یا کتابوں کے لیے اس نمبر پر رابطہ کریں 03212138225۔ انہوں نے بندوق کو پرے پھینک دیا اور منہ پھیر کر خیمے کی ایک دیوار کی طرف چلے گئے۔ شاید وہ اس انتہائی جذباتی صدمے کے باعث امل آنے والے آنسوؤں کو روکنے کی کوشش کر رہے تھے۔ نور اسلام کا بھائی چہرے پر ایک طنزیہ اور فاتحانہ مسکراہٹ سجائے کھڑا تھا، اور نور اسلام وہ ایک عجیب رنگ میں تھا۔ اس نے فوراً بندوق کو زمین سے اٹھایا اور اس کی نال اپنے بھائی کے سینے پر رکھتے اسے مخاطب ہوا، تم اگرچہ میرے بھائی ہو، میرا خون، میں نے اور تم نے ایک ہی ماں کی گود میں پرورش پائی ہے، اور مجھے تم سے اتنی محبت بھی ہے جتنی کسی بھائی کو بھائی سے ہو سکتی ہے، مگر یہاں معاملہ پاکستان کی سلامتی کا ہے۔ پاکستان جس کی حیثیت ہمارے نزدیک ایک مسجد کی سی ہے، اگر تم مسجد کو نقصان پہنچانے سے بعد آنے کا وعدہ کرو تو تمہیں چھوڑ دیا جائے گا، ورنہ یہاں غزوہ بدر کی تاریخ دہرائی جائے گی، اور اس مسجد کی حفاظت کرتے ہوئے کوئی رشتہ، کوئی جذبہ میری راہ میں حائل نہیں ہوگا۔ نور السلام کا بھائی خاموشی اور بےگنی سے اسے دیکھ رہا تھا، شاید ہندوؤں اور علیحدگی پسندی کو دیے ہوئے نام نہاد نعرے کو چھوڑنے کو تیار نہیں تھا، شاید اسے اپنی بھائی کی باتوں کو یقین بھی نہیں تھا۔ وہ کچھ دیر نور السلام کی آنکھوں میں آنکھیں ڈال کر دیکھتا رہا، پھر اس نے انکار میں گردن ہلا دی، ساتھ ہی لبلبی سے بھی دھماکہ ہوا اور گولی اس کے سینے سے پار ہو گئی۔ ایک دیش کا زمین پر ڈھیر ہو چکا تھا، اور اس کا بھائی ایک مجاہد کے روپ میں ستون کی طرح کھڑا تھا، عزم اور استقامت کی تصویر بنا، کرون اعلیٰ کے مسلمانوں کی حقیقی تصویر۔ پھر وہ آنکھوں میں آنسو لیے کیپٹن کے سینے سے لپٹ گیا اور پھوٹ پھوٹ کر رو دیا۔ میں خود اس منظر کو دیکھ کر تڑپ گیا تھا، عبداللہ تو باقاعدہ رو رہا تھا، نور السلام کی طرح میرے کندھے سے لگ کر بلک رہا تھا۔ سارا ماحول کربناک سا ہو گیا تھا، ہر طرف آئیں شس کی آنسو تھے، پوری فضا ایک آہ میں ڈھل گئی تھی۔ ایک ایسی آج جس کا دائرہ اثر زمانی تھا نہ مکانی۔ دیر تک ماحول پر اداسی چھائی رہی، پھر لوگوں نے خود کو سنبھالا۔ میں نور السلام کو لے کر خیمے سے نکل آیا اور کچھ دور جنگل کے اندر چل کر ایک بڑے درخت کے نیچے بیٹھ گیا۔ تھوڑی دیر بعد عبداللہ بھی وہیں آ گیا۔ نور السلام بالکل خاموش تھا، مجھے بھی بولنے کی ہمت نہیں ہو رہی تھی۔ آخر عبداللہ کی آواز نے سکوت کو توڑا، وہ قرآن پاک کی تلاوت کر رہے تھے۔ اے لوگوں، جو ایمان لائے ہو صبر اور نماز سے مدد لو، اللہ صبر کرنے والوں کے ساتھ ہے، اور جو لوگ اللہ کی راہ میں مارے جائیں انہیں مردہ نہ کہو، ایسے لوگ تو حقیقت میں زندہ ہیں مگر تمہیں ان کی زندگی کا شعور نہیں، اور ہم ضرور تمہیں خطر، خوف و خطر، فاقہ کشی، جان و مال کے نقصانات اور آمدنیوں کے گھاٹے میں مبتلا کر کے تمہاری آزمائش کریں گے۔ ان حالات میں جو لوگ صبر کریں اور جب کوئی مصیبت پڑے تو کہیں کہ ہم اللہ ہی کہیں اور اللہ ہی کی طرف ہمیں پلٹ کر جانا ہے، انہیں خوشخبری دے دو، ان پر ان کے رب کی طرف سے بڑی عنایت ہوگی، ان کی رحمت ان پر سایہ کرے گی، اور ایسے ہی لوگ رائے راست پر ہیں۔ پرسوز آواز، کربناک ماحول اور کلام الہی، ہم تینوں پر رکت طاری ہو گئی۔ رونے سے دل کا بوجھ ہلکا ہوا، مدتوں سے جمع ہوا زنگ بھی اتر گیا، اور ہمیں یوں لگا جیسے ہم 14 صدی عبور کر کے اسلام کی ابتدائی دور میں پہنچ گئے ہیں، جہاں اسلام کی چھوٹی سی سلطنت کو چاروں طرف سے درندہ سے وہ دشمنوں نے گھیر رکھا ہے، اور مومنین کی مٹھی پر جماعت رات دن مسلح حالت میں اپنے وطن کی حفاظت میں مصروف ہے۔ ہزاروں بار کی پڑھی اور سنی ہوئی آیات اس دن یوں لگا جیسے ہمارے لیے ابھی ابھی نازل ہوئی ہیں، بڑی ڈھارس بندھی ہے۔ اطمینان بھی ہوا کہ اللہ تعالیٰ کی طرف سے اگر امتحان کا سلسلہ جاری ہے تو اس کی مدد بھی شامل ہے، اس کی رحمت بھی سایہ فغن ہے۔ ہم تینوں اذان فجر تک وہیں بیٹھے رہے، نیند آنے کا سوال ہی نہیں تھا۔ مؤذن کی آواز پر ہم یوں تینوں اٹھے اور کیمپ میں آ کر نماز ادا کی۔ نور السلام جب کافی سنبھل چکا تھا، ہم سے ہاتھ ملا کر اللہ حافظ کہہ کر دوبارہ اپنے مشن پر چلا گیا۔ ہم لوگ بھی واپس چھاونی کی طرف آ گئے۔ اگلے کئی دن تک اس واقعہ کا اثر میرے دل و دماغ پر رہا۔ البدر تیزی سے پورے مشرقی پاکستان میں منظم ہو رہی تھی، اور ہر روز اس کے نئے نئے کارنامے سننے میں آتے تھے۔ ستمبر کے شروع میں ڈھاکہ واپس آ گیا، مگر البدر سے میرا رابطہ ہر شام فون پر ہوتا تھا۔ ڈھاکہ واپس آنے کی اصل وجہ یہ تھی کہ ماسٹر وسکی حاضری کی تلاش میں ناکامی کے بعد واپس جا چکے تھے، اور اس کی ذمہ داری میرے سپرد کر گئے تھے۔ ویسے بھی ڈھاکہ دار حکومت تھا، اور جتنی بھی سیاسی یا فوجی جنگ لڑی جانی تھی اس کا اصل ہدف شہر کو بننا تھا۔ پیر کا دن تھا اور شام کا وقت، میں دن بھر اپنے کمرے میں بند رہنے کے بعد یوں ہی بے مقصد گھومنے پھرنے کے لیے ہوٹل سے باہر نکل آیا۔ ابھی میں کسی ٹیکسی کے انتظار میں سڑک کے کنارے کھڑا تھا کہ سرخ رنگ کی کار میرے سامنے سے گزر کر ہوٹل کے پارکنگ ایریا سے مڑ گئی۔ نہ جانے کیوں کار مجھے مشکوک لگی، میں نے کہیں اور جانے کی ارادہ ترک کیا اور واپس ہوٹل کی طرف جانب چل دیا۔ پارکنگ ایریا کے قریب پہنچ کر میں نے دیکھا کہ غیر ملکی جو غیر ملک کار سے اتر رہا ہے، 50-55 سال کی عمر، سرخ و سفید رنگ، سوانا جسم اور شاندار سفاری سور، بڑا باوقار لگ رہا تھا۔ شکل و سباب سے میں نے اندازہ لگایا کہ وہ امریکی ہے۔ کار سے اتر کر سیدھا ہوٹل کے مین گیٹ کی طرف جا رہا تھا۔ हम तीनों जगह दीख रहे होटल के अंदर दाखिल हुए, मैंने महसूस किया कि बाबा कर गैर मुल्की ने किन अच्छे से मुझे देखा, फिर वो सीधा काउंटर की तरफ चला गया, मैं भी उसके पीछे पीछे था। काउंटर से उसने अपने रूम की चाबी ली, एक बार फिर मुझ पर नजर भरपूर नजर डाली और लिफ्ट की तरफ बढ़ गया। मैं उन्हें लिफ्ट की तरफ जाते हुए गौर से देख रहा था, कलर की आवाज़ में मुझे चौंका दिया, क्या देख रहे हो साहब, मुस्कुराते हुए मुझसे पूछ रहे थे। पहले तो मेरे जी में आगे से बरा रहा था गैर मुल्की के बारे में सवाल करूँ, मगर ये इरादा तरक करना पड़ा। अलबत्ता एक और हवाले से मालूम करने की फौरी तरकीब मेरे जहन में आ गई और मैंने मुस्कुराते हुए तहमीद तहसीन अवीज अंदाज में कहा, सेहत के जबरदस्त इन कम वक्तों की अमरीकी है ना? हाँ साहब, वाकई बड़े सेहतमंद हैं अमरीकी, सेहतमंद भी और जहीन भी, तभी तो आज दुनिया पर हुकूमत कर रहे हैं। हाँ ठीक कह रहे हो तुम, क्या ये फौजी हैं ये? नहीं साहब, बिजनेस मैन है, न्यूयॉर्क में चमड़े का बहुत बड़ा कारोबार है इनका। अच्छा, मैंने हैरत कर, लेकिन तुम्हें कैसे मालूम? वो अपना खूखू है ना रूम बॉय, उसने बताया तो वो कुछ अंग्रेजी समझ लेता है, बता रहा था कि फोन पर किसी खालों के बारे में बात कर रहा था, जहाज के जहाज खरीदता है साहब, तभी तो टिप में $100 का नोट दिया था उसने। अच्छा, मैंने बदस्तूर हैरतजदा होते कहा, वाकई बहुत अमीर है फिर तो, कौन से कमरे में ठहरा हुआ ये सेठ? मैंने रूम नंबर कन्फर्म करने की नीयत से पूछा तो क्लर्क ने वही नंबर बताया, यानी तीसरी मंजिल का चौथा कमरा, उनसे तो दोस्ती करनी पड़ेगी। मैंने मुस्कुराकर क्लर्क की तरफ देखते हुए कहा, मेरा भी चमड़े का कारोबार है, सोच रहा हूँ क्यों ना सेठ से थोड़ी सी सौदाबाजी हो जाए। मैंने सीधी आंख दबाकर टाई तलब अंदाज में गर्दन लगाकर अपनी चाबी लेकर लिफ्ट की तरफ बढ़ गया। अपने कमरे में पहुंचकर मैंने इस घेर में उनके से मिलने के लिए कोई तरकीब सोचने लगा, लेकिन उनको समझ में नहीं आ रहा था। मैं थोड़ी देर के बाद नीचे डाइनिंग हॉल में चला गया, रात 11 बज चुके थे, डाइनिंग हॉल तकरीबन फुल था। दरवाजे पर खड़े होकर मैंने चारों तरफ नजर दौड़ाई तो एक कोने में मुझे वो दोनों गैर मुल्की नजर आए। अब इससे इतफाक की है या कुछ और के पूरे हाल में सवाए उनकी मेज की किसी मेज पर भी जगह खाली नहीं थी। मैं टहलता उनकी तरफ चल पड़ा, अगर आप बुरा ना माने तो मैं यहाँ बैठ जाऊँ, मैंने शाइस्ता अमरीकी लहजे में इंग्लिश बोलते हुए कहा। क्यों नहीं बेशक तशरीफ रखिए, अजीब उम्र के बाबाकार गैर मुल्की ने कहा। मैं शर्मिंदा हूँ लेकिन पूरे हाल में कोई भी मेज खाली नहीं है। कोई बात नहीं, आप इत्मीनान से बैठिए, बल्कि फरमाइए क्या खाना पसंद फरमाएंगे। नहीं जी शुक्रिया, मैं मंगवा लेता हूँ, खाना ही तो है ना, फिर क्यों ना हमारे तरफ से हो जाए। उसने मुस्कुराते हुए अपना नाम बताते हुए हाथ मुसाफिर के लिए बढ़ा दिया। मुझे हार्वर्ड कहते हैं और ये मेरे सेक्रेटरी जॉन स्टीव हैं, मैं अली हूँ, मगरबी पाकिस्तान में मेरा चमड़े का कारोबार है, मैंने अपना तारुफ कराया। गुड, ये तो बहुत अच्छा है, न्यूयॉर्क में मेरा भी चमड़े का कारोबार है, हार्वर्ड ने खुश होते कहा। आपसे तो बिजनेस पर भी बात हो सकती है, ये तो मेरी खुशकिस्मती है अगर मैं आपसे बिजनेस स्टार्ट कर सका, उसने खालस कारोबारी अंदाज में कहा। इसके बाद हम देर तक चमड़े के बिजनेस पर ही गुफ्तगू करते रहे, दरमियान में खाना भी आ गया था। खाने के बाद पीने का सिलसिला चला तो उन्होंने अपने लिए शैंपेन मंगवाई, मैंने उन्हें बताया कि मैं शराब नहीं पीता, इसलिए मेरे लिए कॉफ़ी मंगवाई गई। खाने पीने से फारिग होकर हम मजीद गुफ्तगू के लिए हार्वर्ड के कमरे में चले आए। मैं तो पहले ही इस मौके की तलाश में था। गुफ्तगू के दौरान मैंने नज़र बचाकर छोटी सी डबिया की शक्ल की एक जासूसी आला सोफे के नीचे चिपका दिया। अब मैं उनकी गुफ्तगू अपने कमरे में बैठकर भी सुन सकता था, इसलिए उनसे इजाज़त लेकर मैं अपने कमरे में आ गया और रिसीवर ऑन करके हार्ड और जान की बातें सुनने लगा। मगर दो ही जुमले मेरे समाज से टकराए थे कि अचानक रिसीवर पर आवाज़ आनी बंद हो गई। आखिरी जुमले से मुझे ये समझने में देर नहीं लगी थी कि उन्हें मेरे बारे में शक हो गया था, उन्होंने मेरे आले को दरियाफ्त करके बेकार बना दिया था। यह आखिरी जुमला मैंने सुना जान की आवाज़ में तो हार्वर्ड से कह रहा था, यह शख्स मुझे मशकूक लग रहा है, और उसके जवाब में हार्वर्ड की आवाज़ शी की आवाज़ आई थी। उनकी स्फूर्ती और तेज़ी से जासूसी आला बरामद करने की हरकत ने मुझे भी ये यकीन हो गया था कि आम बिजनेस मैन नहीं है, और अब तो और भी ज़रूरी हो गया था कि उनके बारे में सही मालूम हासिल की जाए। रात के 11 बज चुके थे, होटल के तकरीबन तमाम कमरों की बत्तियाँ बुझ चुकी थी। मैंने होटल के पिछले भाग में खुलने वाली खिड़की से झाँक कर देखा तो हर तरफ अंधेरे का राज था, झींगरों की आवाज़ें आ रही थी या फिर कभी कभार किसी उल्लू की चीख फिजा को मुंतशिर कर देती थी। मैं परेशान था कि मेरी तदबीर कारगर साबित नहीं हुई थी, लेकिन मुझे हार्वर्ड के बारे में जानना तो ज़रूरी था, इसलिए मेरा दिमाग तेज़ी से कोई और मनसूबा सोचने में मसरूफ था। मेरी नज़र बराबर इधर उधर भटक रही थी, इसी तक दो में एक काबिल अमल बात सूझ ही गई। हार्वर्ड का कमरा बिल्कुल मेरे कमरे के नीचे था, अगर मैं किसी तरह उसकी खिड़की या रोशनदान तक पहुँचने में कामयाब हो जाता तो फिर कुछ मालूम हासिल करने के इम्कान थे। मैंने अपनी किट बैग में से नायलून की एक मजबूत रस्सी निकाली, उसमें गिरने पहले ही दी जा चुकी थी। मैंने फुर्ती से वो रस्सी छत में मौजूद पंखे वाले हुक्म में बांधी और बाकी रस्सी एहतियात से बाहर लटका दी। अब हार्वर्ड के कमरे तक पहुंचना मुश्किल नहीं था और दो मिनट बाद में उसके कमरे के रोशनदान के छज्जे पर मौजूद था। खुशकिस्मती से रोशनदान खुला था और मैं आसानी अंदर का मंजर देख रहा था। अब हालत यह थी कि मैं बिल्ली की तरह छज्जे पर लेटा था और गर्दन नीचे करके अंदर झाँक रहा था। कमरे में लाइट बल्ब जल रहा था मगर वो दोनों जाग रहे थे। जान दरवाजे के पास मुस्तैद खड़ा था, उसका हाथ कोट की जेब में था, जो यकीन रिवाल्वर पर गिरफ्त जमाए हुए था। हार्वर्ड रेडियो ट्रांसमीटर सामने रखे सोफे पर बैठा था और सख्त लहजे में किसी से बात कर रहा था। मुझे उसकी आवाज़ साफ सुनाई दे रही थी, मैं तवज्जो से उसकी गुफ्तगू सुनने लगा। वो कह रहा था, हाँ हाँ जानता हूँ, अच्छी तरह जानता हूँ, लेकिन तुम समझ लो कि जो मैंने बताया तुम इससे आगे इस हद से आगे नहीं बढ़ोगे। हार्वर्ड एक बार फिर कहता हूँ अपने लहजे पर कंट्रोल करो वरना मैं ट्रांसमीटर बंद कर दूंगा। ट्रांसमीटर से मनमनाती आवाज़ आई, ठीक है तुम बात करो मैं सुन रहा हूँ। हार्वर्ड ने मुंह से एक लंबी सांस खारिज करते हुए कहा। थोड़ी देर बाद खामोशी दार थी, फिर ट्रांसमीटर से वही आवाज़ बरामद हुई। यह मेरा काम खत्म हो चुका है और जल्दी वापस चला जाऊंगा। तुमसे इसलिए नहीं उलझना चाहता कि मुझे वापसी की जल्दी और यहाँ तुमसे बराह रास्त भी झगड़ा नहीं है। तुम्हारी बात मैंने सुन ली है, जिन हदों की तुम बात करते हो मेरा काम वैसे ही यहाँ तक नहीं फैला, इसलिए तुमको परेशान होने की जरूरत नहीं। हाँ अलबत्त अगर पार्टी ने मुझे मजीद काम की ऑफर की तो तुम्हारे यहाँ आने के बाद तो इस बात के इम्कान और भी ज़्यादा हो गए हैं कि पार्टी मुझे मजीद काम दे और मैं वो तुम्हारा बहरी बेड़ा भी जो यहाँ पहुँच रहा है। मनमनाती हुई आवाज़ बंद होगी। हार्वर्ड ने फ़ोन कहा, लेकिन तुम इसकी फिक्र ना करो, उसके आने से तुम्हारी पार्टी को कोई परेशानी नहीं होगी। फिर उसके यहाँ आने का मकसद तुम्हें बताना ज़रूरी नहीं। खैर, घुराती हुई आवाज़ ट्रांसमीटर से बरामद हुई। मेरी बात पूरी हुई, तुम्हें कुछ कहना है तो बोलो। नहीं बस मुझे कुछ भी नहीं कहना, ओवर एंड ऑल, हार्वर्ड ने कहा और ट्रांसमीटर बंद कर दिया। जान दरवाजे के पास हटकर चंद कदम उसकी तरफ आया। दोनों एक दूसरे को देखकर मुस्कुरा रहे थे। तब हार्वर्ड ने दो उंगलियों से फतह का निशान बनाते हुए अपने हाथ को हवा में झटका। क्या कह रहा था, वापस जा रहा है। हेलो मिस्टर एम्बेसडर, मैं हार्वर्ड बोल रहा हूँ, उसने एक बार फिर सिलसिला मिलाते हुए कहा। दूसरी तरफ शायद अमरीकी सफीर था। हेलो हार्वर्ड, क्या रहा, सफीर साहब ने पूछा। सब काम ठीक है सर, आंद्रे पोप यहाँ इंडिया के लिए काम कर रहा था, वो वापस जा रहा है, वो कह रहा था कि उसका काम खत्म हो गया है। हाँ काम तो उसका बाकी ख़त्म हो गया, बशर्ते कि सिर्फ पाकिस्तान को तोड़ना हो। ये सर वो यही बता रहा था, उसका काम सिर्फ इतना ही था। पूरी अवाम फौज के खिलाफ हो चुकी है, इंडियन आर्मी और बाकी नौजवान फौज जंग के लिए बिल्कुल तैयार हैं, किसी वक्त भी जंग हो सकती है। इंडियन प्रेस ने बंगाल को पूरी दुनिया में मजलूम और पाकिस्तानी फौज को दहशतगर्द मशहूर कर दिया है। पूरी फौज तैयार है सर, सिर्फ हुक्म का इंतजार है। हाँ सब तैयार है, उन्हें सिर्फ हमारे बहरी बेड़े का खौफ है या चीन की तरफ से हमले का खतरा। मेरी कल इंडियन सफीर से बात हुई थी, मैंने उसे गैर जानबदार रहने का इशारा दे दिया है और ये भी सोचा छोड़ा है कि चीन भारत पर हमला नहीं करेगा। यस सर, ये अच्छा है, मेरा ख्याल है यहाँ हमें ज़्यादा काम नहीं करना पड़ेगा। सोवियत यूनियन इस इलाके में दिलचस्पी तो ले रहा है मगर वो सिर्फ भारत की पुष्पना ही करेगा। हाँ लगता तो यही है, मगर तुम हालात पर नज़र रखो, अगर कुछ गड़बड़ महसूस हो तो बिला झिझक कार्रवाई कर सकते हो। शुक्रिया जनाब, मैं चौकन्ना रहूँगा। ओके ओके सर। ट्रांसमीटर बंद करके हार्वर्ड ने मेज़ पर एक तरफ सरका दिया और सोफे की पुश्त पर सर टिका कर आँखें बंद कर ली। अब क्या प्रोग्राम है सर, जान ने जो दरवाजे की तरफ चला गया था आहिस्ता से कहा। आराम करेंगे और बस, हार्वर्ड ने आँखें खोलते हुए कहा और सोफे पर सीधे बैठते हुए खुश दिली से कहा। और इंटेलिजेंस वाले का क्या करना है। ओह वो बेचारा चमड़े का ताजर, देख लेंगे उसे भी, फिलहाल तो बस आराम करो, हार्वर्ड ने उठते हुए कहा। जान उठ खड़ा हुआ और अपने बिस्तर की चल पड़ा। मैं समझ गया कि अब उनका प्रोग्राम सोने का है, इसलिए मैं भी वापस जाने का फैसला कर लिया। कमरे में पहुंचकर मैंने फौरन ट्रांसमीटर मेजर रियाज से रब्ता किया, उसे आंद्रे और हार्वर्ड की गुफ्तगू और अमरीकी पॉलिसी के बारे में बताया तो सकते में आ गए। इन्हें आंद्रे के बारे में तो इतनी परवाह नहीं थी कि, मगर ये इतला उनके लिए बहुत दहशतनाक थी कि अमरीकी बहरी बेड़ा सिर्फ तमाशे के लिए आया है, हमारी मदद के लिए नहीं आया, जबकि भारत की पुश्त पर रूस का भरपूर हाथ था। मशरकी पाकिस्तान में हमारी फौजी कुव्वत बहुत बिखरी बिखरी और भारत के मुकाबले में ना होने के बराबर थी। वसायल भी दस्तियाब नहीं थे और शरफसंदों के अलावा आवाम की तरफ से भी किसी मदद की उम्मीद नहीं थी। उन्होंने बड़ी मायूसी का इजहार करते हुए कहा, अगर ऐसी सूरत हाल है तो फिर हमें अपने गुनाहों की माफ़ी मांग रखनी चाहिए, क्योंकि जंग की सूरत में शहादत के अलावा कोई रास्ता हमारे पास नहीं होगा। हम दुश्मन के खिलाफ लड़ते हुए शहीद हों या फिर अपने ही बिगड़े हुए भाइयों के हाथों, मेजर साहब ऐसी मायूसी की बातें नहीं करते। मैंने उन्हें तसल्ली दी, अल्लाह ने चाहा तो हम जरूर सरखरू होंगे। एक सिपाही होने की हैसियत से हमारा यही जज्बा होना चाहिए अली साहब, मगर उन्होंने दिमाग भी तो किसी मुशरफ के लिए दिया है ना। सारी सूरत हाल आपके सामने है, अवाम हमारे खिलाफ है, मुक्ति वाहिनी पिछले 8 माह से नाक में दम किए हुए है, सरहदी झड़पों ने अलग सिपाहियों को ज़हनी तौर और नफसियाती तौर पर मफलूज कर रखा है। यहाँ ईस्टर्न कमांड के तेवर न जाने क्या हैं, उधर मरकजी हुकूमत को लगता है कि हमारी मरकजी हुकूमत को लगता है कि हमारी फिक्र ही नहीं है। अधिक वोट हमारे पास नहीं, जंगी वसायल हमारे पास नहीं, अवामी ताकत हमारे पास नहीं, बस एक जज्बा जहाद और शौक शहादत है, सो शहीद होने के लिए तैयार रहना चाहिए। उन्होंने बदस्तूर इसी लहजे में कहा। मैं सोच ही रहा था कि उन्हें क्या जवाब दूँ कि उनकी आवाज़ दोबारा ट्रांसमीटर पर उभरी। अली साहब, अभी अलबदर की इंटेलिजेंस ग्रुप ने एक अहम इतला दी है। वो क्या? इंडियन आर्मी का एक प्लान उनके हाथ लगा है। इस प्लान के मुताबिक वो भारतीय और पाकिस्तानी फौज से फरार होने वाले بنگالی فوجوں کی مدد سے 1,00,000 افراد کی فوجی تربیت دے کر اگلے ماہ کے آخر تک مشرقی پاکستان میں داخل کر دیں گے. ہرزلی صدر مقام پر 5,000 افراد ہوں گے. البتہ چرگانگ، کھلنا اور راجشاہی میں 10,000 اور ڈھاکہ میں 15,000 گوریلے ہوں گے. بوس میں برسات کے اختتام پر یعنی نومبر کے آخر میں انڈین آرمی باقاعدہ اعلان جنگ کر دے گی. تب یہ گوریلے ملک کے اندر رہتے ہوئے اپنی کاروائیاں کریں گے. جبکہ ایک اور اطلاع یہ ہے کہ وہ 1,00,000 افراد تیار ہو چکے ہیں اور اکثر ملک میں داخل بھی ہو چکے ہیں. صرف برسات ختم ہونے کا انتظار ہے، پھر جنگ شروع. میجر صاحب کی بات سن کر میرا دھیان فوراً امریکی سفیر کی گفتگو کی طرف گیا. جب انڈیا کو امریکی بیڑے سے بھی خطرہ نہیں، چین کے حملے کا بھی خوف نہیں، بنگالی عوام کی حمایت اور مکتی بانی کا تعاون بھی حاصل ہے اور فوجی برتری بھی، تو کیا وجہ ہے کہ وہ اپنی دیرینہ خواہش کی تکمیل نہیں کرے گا؟ یقیناً کوئی وجہ نہیں ہے. یہ تو صرف برسات تھی جس نے کچھ عرصے کے لیے اس کے قدم جکڑ لیے تھے. تو برسات ختم ہوتی جنگ شروع ہو جائے گی. ایک بار پھر سرزمین پاک نے اپنی ناموس کی حفاظت کی خاطر لہو کا نذرانہ طلب کر لیا تھا. میں سوچ رہا تھا کہ ایسی صورت میں جب کہ آندرے پوف ڈھاکہ سے واپس جا رہا ہے اور ہارورڈ براہ راست پاکستان کے خلاف کسی ایکشن کا ارادہ نہیں رکھتا، تو کیوں نہ میں بھی البدر کے ساتھ مل کر دو بدو دشمنوں سے مقابلہ کروں. بالکل ایک عام سپاہی کی طرح میں جتنا اس بارے میں سوچتا جاتا اتنا ہی یہ خیال میرے دل میں پختہ ہوتا جاتا. میجر ایاز ابھی تک لائن پر تھے اور میری طرح وہ بھی شاید گہری سوچ میں گم تھے. تھوڑی دیر بعد ان کی آواز ہوا کی لہروں پر سفر کرتے ہوئے ٹرانس میٹر کے ریسیور پر موصول ہوئی. علی صاحب، اگر ہو سکے تو آپ یہاں مومن شاہی میں آ جائیے، آپ کو کچھ کرنے کی کوشش کرتے ہیں، مل کر کچھ کرنے کی کوشش کرتے ہیں. ہاں ٹھیک ہے میجر صاحب، میں ابھی روانہ ہو جاتا ہوں، میں نے جواب دیا اور خدا حافظ کہہ کر ٹرانسمیٹر آف کر دیا. جی تو چاہ رہا تھا کہ ڈھاکہ کی ایک ایک گلی میں آدھے کو تلاش کروں اور اپنے وطن کے اس دشمن کو یوں کامیاب لوٹنے نہ دوں. مگر مشکل یہ تھی کہ میرے پاس وقت نہیں تھا اور نہ ہی آندرے کے بارے میں کچھ معلومات تھی. اگر مجھے اس کے بارے میں ذرا سی بھی سن گن مل جاتی تو میں جان کی پرواہ کیے بغیر اس کی غچار میں گھس جاتا اور پھر تخت یا تختہ کے مساق اس کے خلاف اپنی بھرپور کوشش کرتا. مگر وہ تو منظر سے یوں غائب تھا جیسے گدھے کے سر سے سینگ. بہرحال آندرے پوف سے انتقام لینے کی حسرت دل میں لیے میں مومن شاہی جانے کی تیاری کرنے لگا. اگلی صبح 9 بجے کے قریب میں چھاونی پہنچا. میجر اجاز سے ملاقات ہوئی تو میں نے دیکھا کہ ان کی آنکھیں سرخ ہو رہی ہیں، شاید وہ رات بھر سوئے نہیں تھے. میرے پوچھنے پر انہوں نے بتایا کہ مکتی بانی کی کاروائیوں میں شدت آ گئی ہے اور کوئی خوش نصیب رات ہی ہوگی جب ہمیں ان کے تعاقب میں نہیں جانا پڑتا. آرام اور نیند تو عرصہ ہوا ہم سے روٹ ہی چکے ہیں، اب تو پریشانی ہی پریشانی ہے اور کچھ مایوسی. میجر صاحب آپ مایوسی کی باتیں کیوں کرتے ہیں؟ میں نے ذرا چڑ کر کہا. اگر آپ ہی مایوس ہو جائیں گے تو آپ کے سپاہیوں کا مورال کیسے بلند رہ سکے گا؟ اور یہ تو آپ مجھ سے بہتر جانتے ہیں کہ جنگ میں اسلحہ سے زیادہ جذبے اور حوصلے کی ضرورت ہوتی ہے. میرے طنز پر میجر صاحب مسکرانے لگے، کہنے لگے جن سپاہیوں کا مورال بند رکھنے کی آپ بات کر رہے ہیں میں انہیں دن رات مایوسی کی دلدل میں پھنستا ہوا دیکھ رہا ہوں، آئیے میں آپ کو دکھاتا ہوں. ہم دونوں چلتے فوجی بیرکوں کے کمرے کے سامنے پہنچے. اندر تو سپاہی آپس میں باتیں کر رہے تھے، کہہ رہا تھا یار ہمیں تو چند شرپسندوں کو قابو میں کرنے کے لیے بھیجا گیا تھا، مگر یہاں تو باقاعدہ گوریلا فوج سے مقابلہ ہو رہا ہے اور وہ بھی اس حالت میں کہ نہ ہمارے پاس اسلحہ ڈھنگ کا ہے اور نہ ہی کوئی پلاننگ، بس جب حکم ملے چل پڑو. یار یہ کیا حالت ہے، نہ جنگ نہ امن. میں تو چھٹی پر گھر گیا ہوا تھا، تمہیں پتہ ہے میرا پہلا بچہ ہوا تھا اس دن، میں بہت خوش تھا، سوچ رہا تھا کہ 2 مہینے تک اپنے بچے کو گود میں کھلاؤں گا، مگر اچانک واپس بلا لیا ہوں. میں اپنی بیوی سے وعدہ کر کے آیا تھا کہ چند دن میں واپس آ جاؤں گا، مگر 6 مہینے ہو گئے اور واپسی کا کچھ پتہ نہیں ہے. ان حالات کو دیکھتے ہوئے اب تو یوں لگتا ہے کہ قسمت میں ذہنی واپسی لکھی ہی نہیں ہے، یہی کسی شرپسند کی گولی کا نشانہ بن جائیں گے. اللہ اللہ خیر صلاح. تمہارے ابو بیچارہ منا، میں تو ٹھیک سے ان کو دیکھا بھی نہیں تھا. مجھے بھی یہ پتہ چلا تھا کہ ہندوؤں کے خلاف جہاد کرنا ہے، دوسرے کی مایوس آواز سنائی تھی، مگر یار یہاں ہندو کہاں ہیں؟ یہ تو سب اپنے مسلمان بھائی ہیں جن کے خلاف ہم گولیاں چلاتے پھرتے ہیں. آواز ادھر دبا کر وہ بولا، تمہیں پتہ ہے جنرل صاحب نے جب یہ کہا تھا کہ ہمیں انسان نہیں زمین چاہیے تو میری کیا حالت ہوئی تھی؟ میں خود کو ہلاکو خان کی نسل سے سمجھنے لگا تھا. وہ تو اللہ کا شکر ہے کہ کوئی آدمی ابھی میری گولی سے نہیں مرا، ورنہ میں تو تمام عمر خود کو مجرم اور قاتل سمجھتا رہتا. میجر صاحب نے تلخ مسکراہٹ کے ساتھ میری طرف دیکھا جیسے پوچھ رہے ہوں کہ ان سپاہیوں کو ساتھ لے کر آپ 10 گنا بڑے دشمن سے لڑنے کی بات کرتے ہیں اور پھر مجھ سے یہ بھی مطالبہ کرتے ہیں کہ میں مایوس نہ ہوں. میجر، میں ان کی بات سمجھ کر آگے بڑھا اور کمرے میں داخل ہو گیا. मेजर एजाज भी मेरे पीछे ही कमरे में दाखिल हुए। उन्हें देखते ही दोनों सिपाही तेजी से खड़े हो गए और सल्यूट किया। उनके चेहरे पर हवाइयाँ उड़ रही थी, जैसे चोरी करते हुए रंगे हाथों पकड़े गए हों। दुश्मन से मुकाबले के वक्त मायूस होना और दूसरों में बदली फैलाना भी तो जुर्म ही था। मैंने बारी बारी दोनों को गहरी नज़र से देखा, फिर धीरे धीमे लहजे में गोया हुआ, जवानों हमने तुम्हारी बातें सुन ली हैं। पाक फौज के सिपाहियों की जुबान से ऐसी मायूस कुन गुफ्तगू, जितना दुख हमें पहुँचाया है तुम उसका अंदाज़ा नहीं लगा सकते, लेकिन हमने तुम्हारी बातों से ये भी अंदाज़ा लगा लिया है कि तुम्हारी मायूसी की वजह दरअसल तुम्हारे अपने मिशन से लाइलमी है। तुम्हें किसी ने बताया ही नहीं कि तुम कितने अजीम मकसद के हसूल की खातिर अपने बाल बच्चों और माँ बाप से दूर जंगल में पड़े हुए हो। तुम्हारा ख्याल है कि तुम अपने भाइयों से भाइयों के खिलाफ गोलियां चला चला कर एक बड़ा गुनाह कर रहे हो और उसका बोझ अपने जहन और ज़मीन पर महसूस कर रहे हो। और हमें यह भी अंदाज़ा हुआ है कि बाद होगा तुम लोग जानबूझकर भी शरपसंदों को गोलियों का निशाना नहीं बनाते और उन्हें बचकर निकल जाने देते हो। भाइयों के यह बेहतर ना होगा कि मैं तुम्हारी गलतफहमी दूर कर दूं? तुमने अपने जहन से ये ख्याल निकाल दो कि तुम्हें मुसलमानों पर आग बरसाने के लिए इस्तेमाल किया जा रहा है। नहीं, बल्कि तुम्हारे मुकाबले दुश्मन ही है। तुम सिर्फ हिंदू को ही अपना दुश्मन क्यों समझते हो? तुम्हारे वो नादान भाई जिन्होंने हिंदुओं की इमा पर और कम्युनिस्टों के कहने से न सिर्फ अपने दीन ईमान से हाथ धो लिया है बल्कि वो हथियार उठाकर हमारे खिलाफ सफारा भी हो चुके हैं। तुम कहते हो कि तुम्हारा मुकाबला एक बाकायदा गोरिल्ला फोर्स से है, बेशक ऐसा ही है, और तुम्हें मालूम है कि गोरिल्ला फोर्स किसने तैयार की है और किस मकसद के लिए तैयार की है। मैं बताता हूँ यह सब क्या है। इस फोर्स के पीछे दुनिया की बदनाम तरीन तनजीम माफिया के एक अहम रुकन आंद्रे पोफ का जहन काम कर रहा है, और दुश्मन ने उसे बड़ी रकम देकर यहाँ बुलाया और पाकिस्तान को दो टुकड़े करने का मनसूबा उसके सामने पेश किया। इस मनसूबे में भारत के साथ साथ स्वेज यूनियन भी भरपूर शरीक है, और अभी कल ही मुझे मालूम हुआ है कि अमेरिका भी साजिश का अहम किरदार है। दोस्तों, तुम्हारे ये सब दुश्मन मिलकर तुम्हें दुनिया के नक्शे से मिटा देना चाहते हैं, और उन्होंने बड़ी होशियारी से चंद ईमान फरोशों और वतन दुश्मनों को कौमियत के नारे के तहत अपने साथ मिला लिया है, और उन्हें बाकायदा तरबियत देकर जब तुम्हारे पाक वतन के खिलाफ सफारा कर दिया है। ये मुफ्ती बानी के लोग जिन्हें अपना भाई समझते हो तुम्हें अपना सबसे बड़ा दुश्मन ख्याल करते हैं। वो तुम्हारा वजूद भी बंगाल में बर्दाश्त नहीं कर सकते। शायद तुमने मार्च में होने वाले कतलेआम नहीं देखे कि किस तरह उन्होंने मासूम गैर बंगालियों को हलाक किया, लोगों को जिंदा जलाया, औरतों की आबरू टूटी, बच्चों को भून कर रख दिया, नौजवानों के जिस्मों से सुरंज के जरिए खून का एक एक कतरा निचोड़ लिया। तुम्हें मालूम है सिर्फ 25 दिन में 1,00,000 जानों को हलाक कर दिया गया। इन शरपसंदों ने तुम फिर भी उन्हें बेगुनाह समझते हो। क्या लाखों जानों के कातिल मासूम और बेगुनाह होते हैं? क्या वतन के दुश्मन बेगुनाह होते हैं? क्या उनके खिलाफ लड़ना जहाद नहीं है? बोलो, जवाब दो। क्या सिर्फ मुसलमान जैसा नाम रखने से लोग मुसलमान हो जाते हैं? क्या तुम्हें नहीं मालूम कि कम्युनिस्ट खुदा के वजूद का इनकार करते हैं? तो फिर वो जो खुदा के वजूद को तस्लीम ही ना करता हो मुसलमान कैसे हो सकता है? उस पर गोली चलाते हुए तुम्हारे हाथ क्यों कपाते हैं? तुम्हारा ज़मीर क्यों मलामत करता है? क्या तुम लोग वतन की जुग्राफियाई और नजरियाती सरहदों पर हमलावर होने वालों के खिलाफ बंदूक नहीं उठाते? बताओ कि तुम दुश्मन से जंग नहीं करोगे? नहीं करोगे जंग? कैसे फौजी हो तुम, बोलो। मगर कोई ना बोला। दोनों को सांप सूंख गया था। मेरी जज्बाती तकरीर ने उनकी जुबानें गम कर दी थीं, और जब जुबान इजहार ख्याल से कासर हो तो आंखें बोलती हैं, अशक गुफ्तगू करते हैं। मैंने देखा दोनों फौजी आंखों में आने वाले आंसुओं को रोकने की कोशिश कर रहे थे, मगर ये वो सैलाब नहीं था जो पलकों के कमजोर बन से रुक जाता है। ये तूफान वाला खेस तो बरसों को ही बरस कर ही दम लेता है। वो दोनों भी फूट फूट कर रो दिए, हमारी आंखें भी नम हो रही थी। तब मैंने और मेजर याद ने आगे बढ़कर उन दोनों को गले से लगा लिया। हम खुश थे कि हमने अपने दो जवानों को मायूसी की चुंगल से आज़ाद करा लिया था, और इस वक्त हमारे लिए एक जवान भी 100-100 के बराबर था। थोड़ी देर बाद ये अलमिया माहौल काफूर हो चुका था, और हमारे सामने दो औलुल अज़्म सिपाही अपने वादे वतन पर कुर्बान करने के लिए बेचैन खड़े थे। ये इनके जज्बे की सदाकत थी। अल्लाह की तरफ से इनकी सदाकत को जांचने के लिए इम्तिहान के फौजी खबर लेकर आया। तकरीबकारों ने शेरपुर और अहमदनगर को मिलाने वाली शाहराह का पुल उड़ा दिया है। ये बड़ी अफसोसनाक खबर थी। मेजर अयाज, जो ज़रा देर पहले तक मायूस शख्स दिखाई देता था, यकदम पाक फौज के मेजर लगने लगे। उन्होंने फौरन मुक्ति वाहिनी की शरारत की सज़ा देने का फैसला किया। 14 अलबदर और 14 आर्मी के जवानों को साथ लेकर इस मिशन पर रवाना हुए। 10 मील तक हम लोगों ने पैदल सफर किया, और हदफ के करीब पहुँच कर हमला के लिए मनसूबाबंदी करने लगे। फैसला यह हुआ कि 7 अलबदर और 7 आर्मी के सिपाहियों को मिलाकर 2 ग्रुप बनाए जाएंगे, और इस बस्ती को घेरे में ले लिया जाए जहाँ शरफ़ खान छुपे हुए हैं। جب اس پلان پر عمل درآمد شروع ہوا اس وقت ہم لوگ سادہ لباس میں تھے، لیکن پھر بھی فوجیوں کی چال ڈھال اور وضع کردہ سے کچھ لوگوں کو شک ہو گیا کہ آرمی نے ان کو بستی پر ریڈ کر دیا ہے۔ یہ کچھ زیادہ بڑی آبادی نہیں تھی، ہم گھومتے گھامتے ایک اسکول کی عمارت میں جا پہنچے۔ ہمیں شک تھا کہ اگر مفتی بانی اس وقت اس بستی میں کہیں پناہ لے سکتے ہیں تو یہ اسکول اس مقصد کے لیے سب سے بہتر تھا۔ ہمارا شک درست ثابت ہوا۔ جیسے ہی اسکول کے قریب پہنچے ہم پر فائرنگ شروع کر دی گئی۔ خاصی تعداد میں دشمن اسکول کے اندر مورچہ بند تھے۔ ہم نے بھی جوابی حملہ کر دیا۔ اسکول کے پیچھے ایک ندی تھی، ہمارا ایک گروپ ندی کی جانب سے اور دوسرا سامنے سے حملہ آور ہوا۔ کافی دیر تک فائرنگ ہوتی رہی، ہماری تعداد بھی زیادہ نہیں تھی اور ایمونیشن بھی محدود تھا، لیکن دشمن بزدل تھا اس لیے جلدی اس کے قدم اکھڑنے لگے اور اس نے راہ فرار اختیار کی۔ پچھلی جانب ندی کی طرف سے فرار ہونے کی کوشش میں ہمارے دوسرے گروپ کی فائرنگ سے پہلے ہی حملے میں 11 تقریب کار مارے گئے اور باقی بھاگنے میں کامیاب ہو گئے۔ یہاں سے کافی مقدار میں مال غنیمت اور 4 قیدی ہمارے ہاتھ آئے۔ اللہ کا شکر ہے کہ ہمارا کوئی بھی جان یا مالی نقصان نہیں ہوا۔ اس حملے میں البدر نے تو خیر اپنی روایتی سرفروشی دکھائی ہی تھی، لیکن سب سے متاثر کارکردگی حنیف اور قیوم کی تھی۔ یہ دونوں وہی سپاہی تھے جن کو ابھی تھوڑی دیر پہلے میں نے مایوسی کی دلدل سے واپس کھینچا تھا۔ اس بڑی کامیابی کے بعد ہم لوگ مومن شاہی کی طرف واپس آ رہے تھے کہ میجر ایاز کو ٹرانسمیٹر اور پیغام موصول ہوا کہ شہر سے 15 میل دور ہندوستان سے تربیت حاصل کر کے آنے والے مفتی بانی کے لوگ ہماری سرحد میں داخل ہو رہے ہیں۔ میجر صاحب نے فوراً چھاؤنی سے رابطہ قائم کیا اور جیپ کو اپنے راستہ اور منزل کی منا بتا کر فوراً پہنچنے کا حکم دیا۔ 15 منٹ کے بعد جیپ ہمارے سامنے موجود تھی۔ اس وقت سے دوپہر کے 3 بج رہے تھے اور ہم لوگوں نے صبح کا ناشتہ بھی نہیں کیا تھا، مگر دشمن کی آمد کی اطلاع سن کر ہماری بھوک اڑ گئی تھی۔ میں تو خیر ایسے حالات کا عادی تھا، مگر البدر کے نوجوانوں کو داد دینی پڑتی تھی اتنی شدید بھوک پیاس میں بھی ان کے چہروں سے تھکن یا کمزوری کا احساس نہیں ہوتا تھا۔ ان میں کچھ تو مشکل سے 16 یا 17 سال کے ہوں گے، مگر یہ ننھے شاہین بھی لگتا تھا کہ اولاد کے بنے ہوئے ہیں۔ ہم لوگ جیپ میں بیٹھ کر اس طرف روانہ ہوئے جدھر سے مفتی بانی کے لوگ سرحد میں داخل ہوئے تھے۔ سرحد کے قریب پہنچ کر ایک گاؤں میں ہم نے کچھ گڑبڑ محسوس کی۔ ہم لوگ جیپ سے اتر گئے اور تفتیش حال کے لیے آگے بڑھنا ہی چاہتے تھے کہ ہم پر فائر کھول دیا گیا۔ ہم لوگوں نے جلدی سے زمین پر لیٹ کر پوزیشنیں سنبھالی اور جوابی فائر کرنے لگے۔ ہمیں دشمن کی تعداد کا اندازہ نہیں تھا، اس لیے ہم محتاط ہو کر فائر کر رہے تھے، جبکہ دشمن کی طرف سے آندھا دھند فائرنگ ہو رہی تھی۔ میں بہت عرصے کے بعد ایسی دو بدو جنگوں میں حصہ لے رہا تھا اور مجھے ایک عجیب سا مزہ آ رہا تھا۔ یوں محسوس ہو رہا تھا جیسے میں بھی ایک زیر تربیت سپاہی ہوں جو کسی چھوٹے افسر کی قیادت میں اپنا پہلا مارکا لڑ رہا ہے۔ میں ایک درخت کے پیچھے پوزیشن سنبھالے انہیں خیالوں میں کھویا، کبھی کبھی ایک آوارہ ایک آدھ فائر کر دیتا تھا، مگر میرے اندر کا کمانڈو مجھے مجبور کر رہا تھا کہ مجھے کچھ اور کرنا چاہیے، دشمنوں کے درمیان میں پہنچ کر ان کو قابو کرنا چاہیے۔ میں ابھی اپنی خواہش کو ارادے کا روپ دینے ہی والا تھا کہ میں نے دیکھا میرے قریب زمین پر لیٹا ہوا ایک البدر کیڈٹ اچانک اللہ اکبر کا نعرہ لگاتا ہوا زمین سے اٹھا اور اللہ تعالیٰ فائرنگ کرتا ہوا دشمن کی جانب بڑھا۔ اس کے اس مجنونانہ انداز سے دشمن کی صفوں میں کھلبلی مچ گئی اور تھوڑی دیر بعد انہوں نے رائے فرار اختیار کی۔ کچھ لوگ قریبی ندی میں کود گئے، ہم نے بھی اپنی پوزیشنیں چھوڑ دیں اور ندی کے کنارے کنارے بھاگتے ہوئے انہیں ہتھیار ڈالنے کی ہدایت کرنے لگے۔ اکدو کا فائر بھی کر دیتے تھے۔ بہرحال تھوڑی سی مداخلت کے بعد انہوں نے ہتھیار ڈال دیے۔ ہم ان کو گرفتار کر کے واپس شانی پہنچ گئے، جہاں میجر ایاز نے قیدیوں سے بہت قیمتی معلومات حاصل کی اور ان میں سب سے قیمتی اطلاع یہ تھی کہ ایک روسی باشندہ اور ایک لڑکی آج رات ڈھاکہ سے اسلام آباد کے لیے پرواز کرنے والے ہیں۔ ان کو رخصت کرنے کے لیے انڈین آرمی کا ایک جنرل اور عوامی لیگ کا اہم لیڈر بھی ایئرپورٹ پر موجود ہوگا۔ ان لوگوں کی گفتگو سے مجھے اندازہ لگانے میں ذرا بھی دقت نہ ہوئی کہ روسی باشندے آندرے پوف کے علاوہ بھی کوئی اور ہو سکتا ہے، جبکہ اس کی خاص علامت اس کی گرل فرینڈ تھی جو اس کے ساتھ تھی۔ میں نے میجر ایاز کی طرف دیکھا اور انہوں نے میرا مقصد سمجھتے ہوئے اسباب میں گردن ہلا دی۔ صرف 10 منٹ بعد ایک فوجی جیپ مجھے لے کر اسلام ڈھاکہ ایئرپورٹ کی طرف اڑی جا رہی تھی۔ ڈرائیور بہت ہی مشاق تھا، تیز رفتاری کے باوجود جیپ پر مکمل کنٹرول کیے ہوئے تھا۔ ڈھاکہ لمحہ بلامہ ہم سے قریب ہو رہا تھا، ہم دونوں خاموش اور اپنی سوچوں میں گم تھے۔ ڈرائیور تو نہ جانے کیا سوچ رہا تھا، البتہ میری سوچ کا مرکز آندرے پوف کی ذلت ذات تھی۔ وہ چالاک انسان اپنے مشن میں کامیابی کے بعد بہت ہی اطمینان کے ساتھ آج واپس جا رہا تھا اور میں اور ماسٹر وسکی اس کا کچھ بھی نہیں بگاڑ سکے تھے۔ آندرے پوف کی آمد سے لے کر آج تک پیش آنے والے واقعات ایک فلم کی طرح میرے ذہن کی اسکرین پر نمودار ہو رہے تھے۔ اس کی مسلسل کامیابیوں اور اپنی ناکامیوں کے احساس پر بہت غصہ بھی آتا اور اپنی بے بسی پر ترس بھی آتا تھا، اور پھر آج ان تمام ناکامیوں اور بے بسی کا بدلہ لینے کا عزم और मजबूत हो जाता था। मैंने घड़ी पर नगाह डाली और ड्राइवर से कहा, और तेज चला जवान। ड्राइवर ने मेरी तरफ देखे बगैर अफबाज में गर्दन हिलाई और जीप की स्पीड तेज कर दी। हम ढाका के मुजफ्फरात में दाखिल हो चुके थे। सड़क के दोनों तरफ खड़े सरसब्ज पेड़ हल्की हवा में झूम रहे थे। सूरज मगरों में झुक गया था और अंधेरा रोशनी से गले मिल रहा था। पार्ट 15 यानी कि तमाम पजीर होता है। इस किताब के मजीद वाकयात के लिए सुनिए पार्ट 16।